यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर नेपालको संविधानलाई समय सापेक्ष, व्यवहारिक र थप सुदृढ़ बनाउने उद्देश्यका साथ सुझाव संकलन गरेको हो। पूर्व राष्ट्रपति डाक्टर यादवले नेपाली जनताको निकै ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी गरिएको संविधानको मूल मर्मलाई जीवन्त राखेर राष्ट्रिय सहमति कायम गरी बहसपत्र तयार पार्न त्यसक्रममा कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भहरूलाई अक्षुण राख्न पनि सुझाव दिनुभयो। उहाँले नयाँ पुस्ताका बदलिदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ़नुपर्नेमा विशेष जोड़ दिनुभएको कार्यदलले जनाएको छ। त्यसै गरी पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधानलाई समयानुकूल बनाउन र हिजोका दिनमा अभ्यासका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरी संशोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संविधानमा सुनिश्चित गरिएको महिलाको एक तिहाई सहभागिताको उपलब्धिलाई रक्षा गर्दै अझ बढ़ी व्यवहारिक बनाउनु पर्ने सुझाव पनि दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँको भ्रमण 24 गतेसम्म रहनेछ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल अर्थात कनेक्टिभिटी, ऊर्जा र जनस्तरमा सम्बन्ध लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ़ तुल्याउने विश्वास लिइएको छ। परराष्ट्र मन्त्री खनाल 24 गते काठमाण्डु फर्कनुहुनेछ। यसैबीच भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाका सभापति रवि लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ। पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली जानुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, परराष्ट्र मन्त्री डाक्टर एस जयशंकर, भारतीय जनता पार्टीका सभापति नितिन नवीन, सुरक्षा सल्लाहकार अजित डोभाल सहितका उच्च व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुभएको थियो। विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा दिवस मनाउन लागि हो। दिवसका अवसरमा विभागले आज ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिनुहुँदै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षण मार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय र सरकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना पनि दिनुभएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले वातावरणका लागि हानिकारक तत्वहरूको प्रयोग रोक्दै वातावरण मैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड़ दिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपालतर्फका संयोजक डाक्टर भेष बहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई हिजो हस्तान्तरण गर्नुभएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरको कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई दराजको साँचो हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। केही संचार माध्यममा ईपीजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक भएको विषयप्रति मन्त्रालयले चासो व्यक्त गरेको छ। प्रतिवेदन राखिएको दराजको साँचो मात्रै मन्त्रालयले बुझेको परराष्ट्रले स्पष्ट पारेको छ। रोजगारीका लागि विदेश पठाउने नाममा 29,20,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टा लगायतका देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोकको साँगा चोकगढ़ी गाउँपालिका दुईकी 26 वर्षीय निमा तामाङ तथा महोत्तरीको बर्दिवास नगरपालिका 6 का 24 वर्षीय विवेक शाहलाई पक्राउ गरेको काठमाडौँ प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका मध्ये तामाङले फ्रान्स पठाउने भन्दै 22,85,000 र शाहले जर्जिया र माल्टा पठाउने भन्दै 6,35,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। दुवैजनालाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान र कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा अब घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। यी सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा समेत एपमा समावेश गरिएको विभागले जनाएको छ। त्यस अवसरमा मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ़ बनाउन प्रविधि मैत्री सेवाहरूलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा राष्ट्रिय दलित आयोगले ललितपुरमा हिजो आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य राजनैतिक दल नागरिक समाज संचार क्षेत्र शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। कार्यक्रममा महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार आयोग र सरकारवालाले एकताबद्ध भई काम गर्नुपर्नेमा जोड़ दिनुभयो। विक्रम सम्बत 2063 जेठ 21 गते तत्कालीन पुनस्थापित संसदले नेपाललाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्र घोषणा गरेको थियो। रोल्पाको माड़ी गाउँपालिका दुई घरती गाउँका ब्याङखोला स्थित शहीद मार्गमा जीप दुर्घटना हुँदा हिजो तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङको घोराही उपमहानगरपालिका सात देसाहीका अन्दाजी 25 वर्षीय वीरबहादुर चौधरी दंगीशरण गाउँपालिका सात श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता सिमेन्ट र प्लास्टिकका पाइप लगायतका निर्माण सामग्री लोड गरिएको जीप सड़कबाट करिब 500 देखि 600 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। देशका विभिन्न भागमा पछिल्लो 24 घण्टामा भएको विपज्जन्य घटनामा 5 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रौतहट बारा र कपिलवस्तुमा सर्पले डसेर 3 जनाको मृत्यु भएको हो भने रोल्पामा रातमाटामा खहरे भेलले बगाएर 2 जनाको मृत्यु भएको हो। त्यसखाले विपज्जन्य घटनामा 11 जना घाइते भएको प्राधिकरणले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीहरूको गुणस्तर राम्रो देखिएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम भएको छ। स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएको काउन्सिलले जनाएको छ। जलवायु परिवर्तनले सिराहा बर्दिया सुर्खेत त्यसै गरी पर्सा कपिलवस्तु काठमाडौँ डोटी मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एउटा गैर सरकारी संस्थाले गरेको सर्वेक्षणले देखाएको छ। अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएका छन् भने वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि कृत्रिम बौद्धिकता र एल्गोरिदम जस्ता निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। काठमाडौँमा हिजो हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन एवं मानवीय संवेदनालाई जोड़ेको बताउनुभयो। उहाँले विश्व राजनीति अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ सम्मान पहिचान र आशाको खोजीमा रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी कानून निर्माण गर्न सरकार लागेको बताउनुभयो। र निर्माण कार्य अवस्थामा पारिएका कञ्चनपुरका 15 सड़क आयोजनाको ठेक्का तोड़िएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्याद समेत समाप्त भइसक्दा पनि काम सम्पन्न नगरेका 15 आयोजनाको ठेक्का तोड़ेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण राज जोशीले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।